بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤں، کاریکرم کا آرمبھ ہم قرآن مجید کے سورہ زحا کی تلاوت اور انواد سے کریں گے۔ قاری ہیں ہاشم روغنی۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ والضحا والليل إذا سجى، ما ودعك ربك وما قلى، وللآخرة خير لك من الأولى، ولسوف يعطيك ربك فترضى، والضحى والليل إذا سجى، ما ودعك ربك وما قلى، وللآخرة خير لك من الأولى، ولسوف يعطيك ربك فترضى، ألم يجدك يتيما فآوى، ألم يجدك يتيما فآوى، ووجدك ضالا فهدى، ووجدك عائلا فأغنى، فأما اليتيم فلا تقهر، وأما السائل فلا تنهر، وأما بنعمة رب فحدث، صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل و دیاوان ہے۔ سوگند ہے دن کی جب وہ چھا جائے، اور رات کی جب اس کا سناٹا چھا جائے، اور ہے پیغمبر، آپ کے پالنہار نے آپ کو نہ تو چھوڑا ہے اور نہ ہی آپ سے اپرسن ہوا ہے، اور نشچے ہی پرلے آپ کے لیے سنسار سے اتم ہے، اور شیگری آپ کا پالنہار آپ کو اتنا پردان کرے گا کہ آپ پرسن ہو جائیں گے۔ کیا اس نے آپ کو اناتھ پایا اور شرن نہیں دی، اور آپ کو مارگ سے دور پایا تو گنتویہ تک نہیں پہنچایا؟ और आपको निर्धन पाया तो समृद्ध नहीं कर दिया? अतः अनाथ पर क्रोध न कीजिए और मांगने वाले को न झिड़किए, तथा अपने पालनहार की अनुकंपा का वर्णन करते रहिए।
ईरान शताब्दी के झरोके में।
दोस्तों, कार्यक्रम ईरान शताब्दी के झरोके में की एक अन्य कड़ी के साथ आपकी सेवा में हाजिर हैं स्वाति और अख्तर अब्बास का सलाम स्वीकार कीजिए। आशा करते हैं कि आपको हमारा यह प्रयास भी जरूर पसंद आएगा। हमारे साथ बने रहें।
दोस्तों, वर्ष 1920 में होने वाले तख्ता पलट और उसके बाद रजा खान का सत्ता तक पहुंचना इसे ईरानी समाज के ऐतिहासिक संघर्ष में एक नए चरण की शुरुआत माना जाता है। इस दौरान होने वाली घटनाओं और की जाने वाली कार्रवाइयों की वजह से कई तरह से बदलाव हुए। सामाजिक और सांस्कृतिक क्षेत्रों में अचानक हुए परिवर्तनों को कलाकारों, लेखकों और कवियों के कड़े विरोध और आलोचनाओं का सामना करना पड़ा। वहीं इन विरोध और आलोचनाओं को सरकार ने आधार बनाकर और कड़े कदम उठाने शुरू कर दिए। साथ ही व्यापक स्तर पर सेंसरशिप लागू कर दी गई। पहली ईरानी बोलती फिल्म का नाम दुख्तरे लुर है, जो वर्ष 1933 में अर्दशीर ईरानी द्वारा निर्देशित की गई थी। ये फिल्म एक ईरानी जोड़े की कहानी है जो काजार युग के असुरक्षित ईरान से पलायन करके भारत जाकर बस जाते हैं। फिल्म के अंत में ये जोड़ा ईरान लौट आता है। उनके ईरान लौटने के कारण फिल्म के अंतिम रजा शाह के दौर में देश में स्थापित हुई सुरक्षा को करार दिया गया है।
यह फिल्म शायद पहलवी सरकार के प्रचार और समर्थन में प्रकाशित और प्रसारित होने वाली पहली फिल्म थी जिसे सिनेमा स्क्रीन पर दिखाया गया था। फिल्म के बीच बीच में रजा खान की छवि को स्क्रीन पर दिखाया जा रहा था। ऐतिहासिक दस्तावेजों के अनुसार सरकार के दबाव के कारण इससे रजा शाह के नाम और छवि को फिल्म में शामिल किया गया था और क्रेडिट में फिल्म के दो नामों का उल्लेख किया गया था, दुख्तरे लुर या कल का ईरान और आज का ईरान। ईरान में सिनेमा का प्रवेश ईरान और ईरानियों के नए युग या आधुनिकता में प्रवेश के साथ ही हुआ है और यह स्पष्ट रूप से कहा जा सकता है कि सिनेमा ने इसमें प्रमुख भूमिका निभाई है। यह कला उद्योग अन्य आधुनिक घटनाओं की तरह आयातित था और इसको भी बिना सोचे समझे और बिना किसी पहले की योजना और उद्देश्य से सामाजिक क्षेत्रों में फैला दिया गया था। इसका मकसद भी सरकार की मनमानी योजनाओं और विचारों को जनता के मनोरंजन के नाम पर एक उपकरण के रूप में उन पर थोपना था।
दोस्तों, ईरान में सिनेमा का जन्म समाज में गंभीर परिवर्तनों की शुरुआत के साथ हुआ। रेलवे, ऑटोमोबाइल, बिजली, टेलीफोन और अंततः सिनेमेटोग्राफी का आगमन ईरान में आधुनिकीकरण की शुरुआत के पहले संकेतों में से एक था। लेकिन ईरानी सिनेमा का इतिहास भ्रमित और हताश करने वाला था। इस तरह के कई मामलों में पहलवी युग के दौरान सिनेमा का वर्णन करने के लिए असफल सिनेमा योजना के बिना सिनेमा भटका हुआ, बिना तैयारी के गलतियों से भरा हुआ और सिनेमा के पतन जैसी परिभाषाओं का उपयोग उस दौर के सिनेमा के लिए किया जाता है। हालांकि शुरुआत से ही सिनेमा सरकार के लिए गंभीर चिंता का विषय था, लेकिन ईरान में सिनेमा के विस्तार और रजा शाह की शाही सत्तावादी नींव के मजबूत होने के साथ सेंसरशिप और नियंत्रण कानून बनाए और लागू किए गए। इस आधार पर सबसे पहले जो कार्रवाई की गई वो 1930 में सिनेमा से संबंधित सभी कानूनों को रद्द कर दिया गया था। साथ ही रजा शाह की ओर से यह आदेश दिया गया कि सिनेमा के लिए बनाई गई समिति की अनुमति के बिना किसी को यह अधिकार नहीं होगा कि वो कोई भी फिल्म बनाए और उसे जारी करे।
पहलवी शासन की ओर से आए आदेश में यह भी कहा गया था कि स्क्रिप्ट के आधार पर फिल्म के निर्माण को संबंधित अधिकारियों द्वारा अनुमोदित किया जाना अनिवार्य होगा। इसीलिए फिल्म के निर्माताओं को कई खंडों वाले एक आवेदन पत्र को पूरा करने के लिए बात ही किया गया था, जिसमें स्क्रिप्ट और इसमें शामिल लोगों और फिल्मांकन के समय और स्थान के बारे में विवरण शामिल थे। आवेदन की समय सीमा 3 महीने थी और यदि उसकी वैधता समाप्त हो जाती है तो फिर नए सिरे से आवेदन देने का प्रावधान था। फिल्म के निर्माण के बाद फिल्म को एक विशेष आयोग की उपस्थिति में दिखाया जाता था, जिसे सीधे तौर पर रजा शाह के आदेश से नियुक्त किया गया था। फिल्म की स्क्रीनिंग का लाइसेंस यह आयोग तभी जारी करता था जब इस आयोग के सभी सदस्य उस पर सहमत होते थे। यदि किसी एक ने विरोध कर दिया तो फिल्म स्क्रीनिंग का लाइसेंस जारी नहीं होता था। कुल मिलाकर फिल्म निर्माण से लेकर उसकी स्क्रीनिंग तक रजा शाह द्वारा गठित किए गए आयोग की सबसे मुख्य भूमिका होती थी। यह आयोग इस बात के लिए पूरी तरह से स्वतंत्र था कि वह चाहे तो आवेदन स्वीकार करे और न चाहे तो बिना किसी कारण के ही उसको स्वीकार न करे।
इन नियमों के आधार पर सेंसर की गई पहली फिल्म 1934 में अब्दुल हुसैन स्पंता द्वारा बनाई गई फिल्म फिरदौसी थी। कहा जाता है कि ये फिल्म सरकारी फंड से बनाई गई थी और रजा शाह ने फिल्म की निजी स्क्रीनिंग में सुल्तान महमूद गजनवी के सामने फिरदौसी की महाकाव्य कहानी पर आपत्ति जताई और कुछ दृश्यों को हटाने और बदलने का आदेश दिया। उन्होंने इस बात पर अप्रसन्नता व्यक्त की कि कैसे एक कवि ने सुल्तान गजनवी के सामने घुटने नहीं टेके। फिल्म के निर्माताओं को मजबूरन उनकी बात माननी पड़ी और यहां तक कि उन्होंने सुल्तान महमूद का किरदार निभाने वाले अभिनेता को भी बदल दिया। वहीं ग्रैंड सिनेमा आधुनिक शैली में तेहरान का पहला सिनेमा था, जिसे अली वकीली ने 1924 में ग्रैंड होटल में खोला था। 1927 में ईरानी सिनेमा का उद्घाटन के समय कई महत्वपूर्ण घटनाएं हुई, जिसने देश की जनता का ध्यान सिनेमा जगत की ओर खींच लिया। इस मुद्दे के कारण सिनेमा के शेयरधारकों ने 1935 में ईरानी सिनेमा का ग्रीष्मकालीन उद्यान खोला, जिसे तेहरान में रहने वाले अमीर लोगों और विदेशियों के लिए एक उपयुक्त अड्डा माना जाता था। वास्तव में बागचे सिनेमा ईरान उन सिनेमा उद्यानों में से था जहां मौसम के अनुसार समारोहों का आयोजन होता था और इसे मनोरंजन के लिए एक मुख्य स्थान माना जाने लगा था।
लालेजार स्ट्रीट पर ग्रैंड होटल सिनेमा और हॉल की स्थापना से पहले वहां निजी संगीत समारोह का आयोजन हुआ करता था। इस दौरान होने वाले संगीत समारोह में पारंपरिक गीतों, कविताओं और साहित्यिक शब्दों पर अधिक ध्यान दिया जाता था और इस कारण उन्हें सेंसरशिप और अधिक दबाव का सामना करना पड़ा। धीरे धीरे पश्चिमी संगीत कार्यक्रमों और विदेशी समूह ने इन हॉलों में अपना रास्ता बना लिया और समय बीतने के साथ ईरान में संगीत का चेहरा पूरी तरह से बदल गया। जैसा कि हमने अपने पिछले कार्यक्रमों में आपको बताया था कि रजा शाह के नेतृत्व में ईरान में एक ऐसे शासन की स्थापना हुई कि जिसने पश्चिम की संस्कृति को अपना रोल मॉडल बनाया और उन्हें ही देश में पूरी तरह लागू करने के लिए अपनी सारी शक्ति लगा दी। रंगमंच उन मनोरंजनों में से एक था जिसका कुछ हद तक सांस्कृतिक पहलू था और लोगों द्वारा इसका स्वागत किया जाता था। दुनिया की नाटकीय कृतियों के अनुवाद के क्षेत्र में संवैधानिक क्रांति से पहले जो आंदोलन शुरू हुआ उसने इसी काल में गति पकड़ी। कई यूरोपीय नाटककारों की कृतियों का फारसी में अनुवाद किया गया, जिसमें शेक्सपियर की कृतियां सबसे अधिक थी। इन अनुवादों में नकल और अनुकूलन का मुद्दा जारी रहा और ईरानी दर्शकों के लिए अनुकूलित किया गया।
दोस्तों ये भी ध्यान दिया जाना चाहिए कि 20वीं शताब्दी के पहले दो दशकों में सांस्कृतिक क्षेत्र में साहित्यिक और सांस्कृतिक की संख्या में वृद्धि हुई और उनकी गतिविधियों का कुछ हिस्सा थिएटर और नाटकों पर केंद्रित था। इस अवधि के दौरान ईरान की पहली नाटक पत्रिका थिएटर शीर्षक से मिर्जा रजा खान तबाताबाई नाइनी द्वारा प्रकाशित की गई थी। इसी तरह अन्य प्रकाशित होने वाली पत्रिकाएं जैसे कि बहार और राध नामक साहित्यिक पत्रिका में नाटकों और नाटककारों की गुणवत्ता के बारे में लेख प्रकाशित किए जाते थे और कभी कभी थिएटरों की कड़ी आलोचनाएं भी की जाती थीं। इस अवधि के दौरान सार्वजनिक शो का विनियमन आंतरिक मंत्रालय द्वारा तैयार और अनुमोदित किया गया था। सिनेमाघरों, मनोरंजन समारोहों, कैफे, संगीत कार्यक्रमों आदि में सार्वजनिक शो की रूपरेखा को परिभाषित किया गया था। ये विनियमन नाटकों के प्रदर्शन में सेंसरशिप का परिचय था जो रजा शाह काल के दौरान स्थापित किया गया था और नाटकों की सामग्री को गंभीर रूप से क्षतिग्रस्त कर दिया गया था।
रजा शाह द्वारा की गई इस कार्यवाही का उद्देश्य नाटकों और रंगमंचों को निचले स्तर तक लाना था ताकि इसका प्रभाव भी सिनेमा की तरह उतनी सीमित रहे कि जितना वह चाहते थे। यह कदम ईरान में रंगमंच के लोगों के प्रयासों पर एक सचेत आघात था और इसने उसमें उतार चढ़ाव और दिशा बदल दी। यदि उस समय के कई थिएटर कलाकारों ने दबावों और कठिन परिस्थितियों का सामना करने के कारण अपना जीवन समाप्त कर लिया, इस तरह नाटक लेखन ने एक अलग रास्ता अपनाया और ऐसी स्थिति में जब समाज में राजनीतिक घुटन व्याप्त थी, कलाकारों ने अंधेरे माहौल और सेंसरशिप के दबाव से थोड़ा बचने के लिए विदेशी कार्यों के अनुवाद और यहां तक कि व्यंग्य की ओर रुख किया। महत्वपूर्ण बात यह है कि 1938 में थॉट कल्टीवेशन ऑर्गेनाइजेशन के गठन के साथ ही थिएटरों की गतिविधियां बंद कर दी गई और इस बारे में किसी भी तरह की कोई सूचना समाचार पत्रों में प्रकाशित नहीं की गई।
तो दोस्तों कार्यक्रम का समय यहीं पर समाप्त होता है, हमें इजाजत दीजिए। ये रेडियो तेहरान की हिंदी सेवा है।
अनमोल बातें।
दोस्तों अनमोल बातें लेकर आपकी सेवा में उपस्थित हैं। आज हम सुप्रीम लीडर की नजर में राजनीतिक संबंध के बारे में इमाम खुमैनी के सात आदर्शों पर चर्चा करेंगे। अख्तर रिज़वी का सलाम स्वीकार कीजिए। इस्लामी क्रांति के वरिष्ठ नेता आयतुल्लाह उज़्मा सैयद अली खामेनेई राजनीतिक मामलों में इमाम खुमैनी रहमतुल्लाह अलैह के बर्ताव के सात आदर्श को गिनवाते हुए इसे हर राष्ट्र के लिए राजनीतिक संबंध बनाने के लिए मजबूत और सुदृढ़ परिधि करार देते हैं। सुप्रीम लीडर कहते हैं कि मैं महान इमाम खुमैनी रहमतुल्लाह अलैह के बर्ताव के आदर्शों की कुछ विशेषताओं का वर्णन कर रहा हूं। पहली, इमाम खुमैनी रहमतुल्लाह अलैह दुश्मनों और उनकी दुश्मनियों से मुकाबले के लिए साहसिक और सक्रिय बर्ताव करते थे। उनका बर्ताव कमजोर और रक्षात्मक नहीं था। इमाम खुमैनी कभी भी रक्षात्मक मुद्रा में नहीं आए, न ही कभी उन्होंने कमजोरी का आभास किया और न ही खुद को कभी कमजोर दिखाया। दुश्मनों के मुकाबले में पूरी शक्ति के साथ सक्रिय रूप से डटे रहते थे। इस्लामी क्रांति के वरिष्ठ नेता आयतुल्लाह उज़्मा सैयद अली खामेनेई कहते हैं कि दूसरी विशेषता, इमाम खुमैनी जोश में आने से परहेज करते थे। इमाम खुमैनी घटनाओं पर जोश और उत्साह में नहीं आते थे। कभी भी बुद्धि से हटकर किसी भी खाली भावना पर भरोसा नहीं करते थे। امام خمینی کے فیصلے، ان کے ساہسک نرنے ہمیشہ سے ان کی مضبوط بھاوناؤں کے ساتھ ہوتے تھے، لیکن بودھک حساب کتاب پر آدھارت۔ سپریم لیڈر کہتے ہیں کہ امام خمینی کی تیسری وشیشتا یہ تھی کہ وہ پرارتھمکتاؤں کا خیال رکھتے تھے، لیکن پرارتھمکتاؤں پر دھیان کیندرت کرتے تھے۔ مان لیجئے کہ سنگھرش کے کال میں امام خمینی کی پرارتھمکتا شاہی ویوستھا سے مقابلہ کرنا تھا، اور انہوں نے ادھر ادھر کے مدوں کو اپنے کام شیتر میں داخل ہونے نہیں دیا۔ اسلامی کرانتی کے ورشٹھ نیتا آیت اللہ العظمیٰ سید علی خامنائی کہتے ہیں کہ امام خمینی کی چوتھی وشیشتا یہ تھی کہ وہ جنتا کی شمتاؤں اور شکتی پر بھروسہ کرتے تھے۔ امام خمینی رحمت اللہ علیہ ایرانی راشٹر کو مہان، جاگرک اور سکشم راشٹر سمجھتے تھے، اس پر بھروسہ کرتے تھے، اس کو اچھی نظر سے دیکھتے تھے، وشیش کر جوانوں کو اچھی نظر سے دیکھتے تھے۔ سپریم لیڈر کہتے ہیں کہ امام خمینی کی پانچویں وشیشتا یہ تھی کہ وہ دشمن پر بھروسہ ہی نہیں کرتے تھے۔ امام خمینی رحمت اللہ علیہ نے اسلامی ویوستھا کے کرتا دھرتا کے روپ میں اپنی 10 ورشیہ وبھوتی پورن اپستھتی کے دوران کبھی ایک کشن کے لیے بھی دشمن پر بھروسہ نہیں کیا۔ اسلامی کرانتی کے ورشٹھ نیتا آیت اللہ العظمیٰ سید علی خامنائی کہتے ہیں کہ امام خمینی کی چھٹی وشیشتا یہ تھی کہ وہ راشٹر کی ایکتا اور ایک جٹتا کا بہت خیال رکھتے تھے، کہ یہ بھی ان دشمنیوں کے مقابلے میں امام خمینی کے آدرش پورن برتاؤ کی ایک انیہ وشیشتا تھی۔ سپریم لیڈر کہتے ہیں کہ امام خمینی رحمت اللہ علیہ کی ساتویں وشیشتا یہ تھی کہ وہ ایشوریہ جیت اور ایشوریہ وعدے پر ایمان اور آستھا رکھتے تھے، یہی سب سے اہم اور اصلی بندو تھا۔ امام خمینی رحمت اللہ علیہ ایشوریہ جیت پر بھروسہ کرتے تھے، انہوں نے اپنی ساری کوشش کی، اپنے سارے استتو سے میدان میں موجود تھے، لیکن ان کی آشا ایشوریہ فتح اور ایشوریہ شکتی پر نربھر تھی، اور اللہ کی طاقت پر انہیں بھروسہ تھا۔ تو دوستوں، کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے، ہمیں اجازت دیجیے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔
قرآن ایشوریہ چمتکار۔
श्रोताओं, कार्यक्रम कुरान ईश्वरीय चमत्कार की एक अन्य कड़ी लेकर आपकी सेवा में उपस्थित हैं। आशा है पसंद करेंगे। मैं हूं जहरा जैदी और कार्यक्रम में मेरा साथ दे रहे हैं हसन अब्बास। तो आइए पहले सूरह फुरकान की आयत नंबर 45 और 46 की तिलावत सुने।
أَلَمْ تَرَ إِلَى رَبِّكَ كَيْفَ مَدَّ الظِّلَّ وَلَوْ شَاءَ لَجَعَلَهُ سَاكِنًا ثُمَّ جَعَلْنَا الشَّمْسَ عَلَيْهِ دَلِيلًا ثُمَّ قَبَضْنَاهُ إِلَيْنَا قَبْضًا يَسِيرًا۔
کیا تم نے اپنے پالنہار کی شکتی کو نہیں دیکھا کہ کیسے اس نے چھایا پھیلائی، اور یدی وہ چاہتا تو اسے استھر رکھتا، پھر ہم نے سوریہ کو اس کا پتہ دینے والی نشانی بنایا، پھر ہم اسے دھیرے دھیرے اپنی اور سمیٹ لیتے ہیں۔
اس سے پہلے پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم سے انیک ایشوروادیوں کی انوچت آشاؤں اور ان کے غلط ویوہار کا الیکھ کیا گیا اور پیغمبر دوارا انہیں دیے گئے جواب کا الیکھ کیا گیا تھا۔ یہ آیتیں اور اس کے بعد کی کچھ آیتیں دھرتی اور آکاش میں ایشور کی نشانیوں کی اور سنکیت کرتے ہوئے کہتی ہیں، ایشور کی ایک انوکمپا چھایا ہے جس سے رات کے استتو میں آنے اور منشیہ تتھا اس دھرتی پر رہنے والے سبھی جیووں کے آرام کا مارگ پرشست ہوتا ہے۔ سوریہ کی پریکرما کے دوران دھرتی کا آدھا بھاگ سدیو پرکاش میں رہتا ہے جبکہ دوسرا آدھا بھاگ اندھکار میں رہتا ہے۔ یہ اندھکار وستوتہ دھرتی کے اس بھاگ کی چھایا ہے جو سورج کے سامنے رہتا ہے۔
ہر دن کے انت پر یہ چھایا دھیرے دھیرے پرکٹ ہوتی ہے اور پھر پھیلنے لگتی ہے جس سے رات استتو میں آتی ہے۔ یہ چھایا اگلے دن کے سوریودے تک جاری رہتی ہے۔ دوسرے شبدوں میں یہ ایسی چھایا ہے جو سورج کی روشنی سے پہلے آتی ہے اور سوریودے کے بعد دھیرے دھیرے سمٹ کر سماپت ہو جاتی ہے۔ سپشٹ ہے کہ دن رات کی ویوستھا دھرتی کے سبھی جیووں اور منشیہ کے جیون میں اتینت مہتوپورن بھومیکا نبھاتی ہے اور تاپمان کے بہت بڑھنے یا بہت ادھک کم ہونے کو روکتی ہے۔
اتہ قرآن مجید کچھ انیہ آیتوں میں کہتا ہے کہ یدی ایشور رات کو پرلے تک رکھتا تو کون تمہارے لیے پرکاش پیدا کرتا، یا دن کو ہی اتنا لمبا کر دیتا تو کون رات بناتا تاکہ تم اس میں آرام کر سکو۔
ان آیتوں سے ہم نے سیکھا کہ پرکرتی کے بارے میں سوچ وچار ایشور کو پہچاننے کا ایک اتم مارگ ہے، کیونکہ پرکرتی کی رچنا ایشور کی شکتی اور تتو درشتا کے آدھار پر کی گئی ہے۔
سوریہ کے چاروں اور دھرتی کی پریکرما سنیوگ نہیں ہے بلکہ یہ ایشور کی یکتی کا پرنام ہے۔
آئیے اب سورہ فرقان کی آیت نمبر 47 کی تلاوت سنیں۔
وَهُوَ الَّذِي جَعَلَ لَكُمُ اللَّيْلَ لِبَاسًا وَالنَّوْمَ سُبَاتًا وَجَعَلَ النَّهَارَ نُشُورًا۔
وہ ایشور وہی ہے جس نے راتری کو تمہارے لیے وستر اور ندرا کو وشرام کا کارن بنایا اور دن کو جاگ اٹھنے اور کام کے پریاس کا سمے بنایا۔
اس سے پہلے کی آیت میں ہر دن کے سماپن اور آرمب میں چھایا کے پھیلنے اور سمٹنے کی اور سنکیت کیا گیا تھا۔ یہ آیت اس کے پرنام ارتھات دن اور رات کے استتو میں آنے کا الیکھ کرتی ہے اور کہتی ہے کہ رات کا اندھکار اس وستر کی بھانتی جو منشیہ سونے کے سمے پہنتا ہے سبھی جیووں کو چھپا لیتا ہے اور ان کے آرام کا مارگ پرشست کرتا ہے تاکہ اگلے دن کا سورج نکلنے کے بعد وہ آجیوکا کمانے کے لیے تیار ہو جائیں۔
سوبھاوک روپ سے رات کا اندھکار لوگوں کی بہت سی گتیویدھیوں کو بند کرنے کا مارگ پرشست کرتا ہے۔ ویکتی کے سو جانے سے اس کے شریر کی گتیویدھیاں بھی نیونتم سیما پر پہنچ جاتی ہیں، کیونکہ سوتے سمے ہاتھ پیر اور اسی پرکار کے دوسرے انگوں کا کام رک جاتا ہے اور ہردے تتھا پھیپھڑے جیسے کچھ انگ ادھک آرام سے اپنا کام کرتے ہیں۔
اس آیت سے ہم نے سیکھا کہ رات دن کی آواجاہی لکشوں اور تتو درشی کارکرموں کے انترگت ہے۔ دن اور رات لوگوں کے لیے ایشور کی انوکمپائیں ہیں۔
منشی کو وشرام کی آوشکتا ہوتی ہے اور رات آرام تتھا سونے کے لیے سب سے اچھا سمے ہے۔
دن کام کا سمے اور رات آرام کا سمے ہے۔ ان سمیوں میں پریورتن منشی کو کشتی پہنچاتا ہے کیونکہ یہ پرکرتی کے نیم کے ورد ہے۔
آئیے اب سورہ فرقان کی آیت نمبر 48 اور 49 کی تلاوت سنیں۔
وَهُوَ الَّذِي أَرْسَلَ الرِّيَاحَ بُشْرًا بَيْنَ يَدَيْ رَحْمَتِهِ وَأَنزَلْنَا مِنَ السَّمَاءِ مَاءً طَهُورًا لِنُحْيِيَ بِهِ بَلْدَةً مَيْتًا وَنُسْقِيَهُ مِمَّا خَلَقْنَا أَنْعَامًا وَأَنَاسِيَّ كَثِيرًا۔
اور وہی ہے جس نے ہواؤں کو اپنی دیالوتا کی ورشا کے لیے آگے آگے شبھ سوچنا بنا کر بھیجا اور ہم نے ہی آکاش سے پوتر کرنے والا سوچھ جل اتارا ہے تاکہ ہم اس کے دوارا نرجیو بھوبھاگ کو جیون پردان کریں اور اسے اپنے پیدا کیے ہوئے بہت سے چوپایوں اور منشیوں کو پلائیں۔
ये आयतें मनुष्य के कार्य और आराम के समय के रूप में दिन और रात जैसी ईश्वरीय अनुकंपाओं के उल्लेख के बाद हवा और वर्षा की अनुकंपाओं की ओर संकेत करती हैं और कहती हैं कि सागरों और समुद्रों के ऊपर से लेकर धरती के सूखे क्षेत्रों पर बादलों का चलना हवाओं के माध्यम से होता है कि जो प्यासी जमीन को वर्षा की शुभ सूचना देते हैं।
सूखे क्षेत्रों में पानी पहुंचाने के लिए मनुष्य बड़ी बड़ी नहरें बनाता है, किंतु ईश्वर आकाश से पानी के स्थानांतरण का काम करता है। सूरज की किरणें समुद्र के पानी को भाप बनाकर ऊपर ले जाती हैं। ऊपर की ठंडी हवा भाप को बादल में बदल देती है और इसके बाद मुख्य भूमिका हवाएं निभाती हैं। वे बादलों को संसार के सभी स्थानों तक पहुंचाती हैं और जहां आवश्यक होता है रुक जाती हैं तथा धरती को पानी से तृप्त करती हैं।
इन आयतों में ईश्वर ने बारिश के पानी का परिचय दो विशेषताओं से कराया है, एक उसकी पवित्र करने की विशेषता और दूसरी प्यास बुझाने की विशेषता। ये दोनों ही मानव जीवन में अत्यंत महत्वपूर्ण भूमिका निभाती हैं। पहली विशेषता स्वास्थ्य और सफाई में और दूसरी आहार और प्रगति में।
इन आयतों से हमने सीखा कि हवाओं का चलना और पानी का बरसना संयोग नहीं है, बल्कि ये ईश्वर की युक्ति के आधार पर है।
शरीर से जुड़े मामलों में मनुष्य पशुओं की पंक्ति में है और उन पर श्रेष्ठता नहीं रखता। यदि वो परिपूर्णता प्राप्त करना चाहता है तो उसे अपने आत्मिक और आध्यात्मिक आयाम पर ध्यान देना चाहिए।
पानी स्वयं पवित्र भी है और पवित्र करने वाला भी है।
ये रेडियो तेहरान की हिंदी सेवा है।
कुरान किस्से।
दोस्तों, साप्ताहिक कार्यक्रम कुरानी किस्से की एक अन्य कड़ी के साथ आपकी सेवा में हाजिर है स्वाति और रविश जैदी का सलाम स्वीकार कीजिए।
दोस्तों, आज के कार्यक्रम में हम आपको ये बताएंगे कि पवित्र कुरान के सूरह फतह की 15 से 17 तक की आयतें कब नाजिल हुई थीं। इस्लाम धर्म के उदय से पहले अज्ञानता के काल के अरब भी मस्जिदुल हराम पर विशेष ध्यान देते और सम्मान करते थे। वे हर साल ज़िलक़ादा, ज़िलहिज्जा, मुहर्रम और रजब में हज के संस्कारों को अंजाम देने के लिए मक्का जाते थे और जो भी मस्जिदुल हराम में दाखिल हो जाता था वो पूर्ण रूप से सुरक्षित हो जाता था। इस प्रकार से कि अगर कोई व्यक्ति मस्जिदुल हराम में दाखिल हो जाता था और वहां पर उसका सामना अपने घोर दुश्मन से भी हो जाता था, तब भी वो उसे तलवार उठाने का अधिकार नहीं होता था।
मस्जिदुल हराम की पवित्र भूमि कुरैश के नियंत्रण में थी। पैगंबर इस्लाम और मुसलमान जब मक्का से मदीना पलायन करने गए तो कुरैश ने उन सबको मस्जिदुल हराम की जियारत से वंचित करना चाहा। मुसलमान भी इस बात से नाराज थे कि अब उन्हें हज करने और मस्जिदुल हराम की जियारत से वंचित कर दिया गया है। यहां तक कि 6 हिजरी कमरी में पैगंबर इस्लाम ने उन्हें सूचित किया कि शीघ्र ही वे पूरी शांति व सुरक्षा के साथ मस्जिदुल हराम में दाखिल होंगे।
इस आधार पर पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम ने पवित्र नगर मदीना और उसके आसपास के लोगों को हज करने के लिए आमंत्रित किया और लगभग 1400 लोगों ने पैगंबर इस्लाम के निमंत्रण पर स्वीकार करके हज के लिए वो मदीना और मक्के के लिए रवाना हो गए। परंतु डरपोक और लालची लोगों का एक गुट पैगंबर इस्लाम के साथ नहीं गया और उसने बहाना किया कि हम माल और परिवार के चक्कर में फंसे हुए हैं।
उन लोगों ने पैगंबर इस्लाम से बहाना किया और कहा, हे पैगंबर इस्लाम, आप हमारी मजबूरी समझिए, हमें माफ कीजिए और अल्लाह से हमारे लिए क्षमा याचना कीजिए। अलबत्ता इन बातों के अलावा उनकी दिली आस्था यह थी कि पैगंबर इस्लाम और उनके अनुयायी جو مدینہ سے مکہ حج کرنے کے لیے جا رہے ہیں وہ دوبارہ مدینہ واپس نہیں آئیں گے، کیونکہ مکہ کے کافر اور انیکیشوروادی ان سب کی ہتیا کر دیں گے۔
دوستو، کچھ دنوں کے بعد جو مسلمان مدینہ سے مکہ حج کرنے کے لیے گئے تھے وہ مدینہ لوٹ آئے اور انہوں نے مدینہ واسیوں سے بتایا کہ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم نے انہیں سوچنا دی ہے کہ شیگر ہی وہ یہودیوں پر حاوی ہو جائیں گے۔ یہ مدینہ واسیوں کے لیے بہت بڑی خوشخبری تھی اور یہ خبر شیگر ہی پورے مدینے میں پھیل گئی۔ اس خبر سے بہت سے لوگ چکت تھے کہ وہ یہ کیسے ہوگا، کیونکہ یہودی بہت مضبوط تھے۔ جو مسلمان مدینہ سے مکہ پیغمبر اسلام کے ساتھ حج کرنے نہیں گئے تھے وہ دوسروں سے ادھک یہودیوں کے خلاف ہونے والی لڑائی میں بھاگ لینے کے لیے تیار تھے۔ اس کی ایک وجہ تھی کہ وہ یہودیوں کے ساتھ ہونے والے یدھ میں مال غنیمت حاصل کرنا چاہتے تھے۔
خیبر نام کا علاقہ یہودیوں کے نیندرن میں تھا اور وہ بڑا اپجاؤ تھا۔ وہاں رہنے والے یہودی کھیتی کرنے، ہتھیار بنانے اور پرتیرکشا کے شیطر میں دوسرے ہتھیاروں کے نرمان میں نپون تھے۔ وہاں رہنے والے یہودیوں کی سنکھیا لگ بھگ 20,000 تھی، جس میں کچھ مشہور بہادر بھی تھے۔ انہوں نے کھانے پینے کی وبھن چیزوں کو سنچت کر رکھا تھا، اس پرکار سے کہ اگر 2 سال تک خیبر نام کے درگ کا دروازے کو بند رکھا جائے تب بھی کوئی انسان بھوکا پیاسا نہیں رہے گا۔
اس پرکار کی استھتی میں پیغمبر اسلام نے مسلمانوں کو یہودیوں کی زمین پر نینترن کرنے کی خوشخبری دی اور یہودیوں کے خلاف ہونے والی جنگ میں وہ مسلمان بھاگ لینے کے لیے آگے آگے تھے جو اس سے پہلے مدینہ سے مکہ حج کرنے کے لیے پیغمبر اسلام کے ساتھ نہیں گئے تھے۔ پرنتو پیغمبر اسلام نے صاف صاف کہہ دیا کہ اس جنگ میں وہی مسلمان بھاگ لے سکتے ہیں جو مدینہ سے مکہ ان کے ساتھ گئے تھے، اور جنگ میں پراپت ہونے والا مال غنیمت بھی انہی سے وشیش ہوگا۔
پیغمبر اسلام کی اس بات سے ان لوگوں کو بہت تکلیف ہوئی جو اس سے پہلے مدینہ سے مکہ پیغمبر اسلام کے ساتھ نہیں گئے تھے۔ ان مسلمانوں کو جو تکلیف ہوئی تھی اس کی ایک وجہ یہ تھی کہ انہیں پورا وشواس تھا کہ یہودیوں کے ساتھ ہونے والی جنگ میں مسلمانوں کی جیت نشچت ہے اور اس جنگ میں بہت مال غنیمت پراپت ہوگا۔ اس لیے ان مسلمانوں کو پوری کوشش تھی کہ ہر سمبھو مارگ سے پیغمبر اسلام کو راضی کریں تاکہ وہ اس جنگ میں بھاگ لینے کی انومت دے دیں۔ اس آدھار پر وہ چکنی چپڑی باتوں کے ساتھ پیغمبر اسلام کی سیوا میں گئے اور کہا، ہم نے جو کیا اس سے توبہ کرتے ہیں اور اتیت کی بھرپائی کے لیے ہم نشٹھا بھاو سے اس جنگ میں بھاگ لے کر اسلام اور قرآن کی سیوا کرنا چاہتے ہیں۔ پرنتو نے اس بات کی خبر نہیں تھی کہ پوتر قرآن نے ان کے دلی بھید کا رہسیہ ادگھاٹن پہلے ہی کر دیا تھا اور انہیں سمبودھت کر کے کہا کہ اگر صحیح کہہ رہے ہو تو اس کے بعد والی جنگوں میں بھاگ لو اور اس میں لڑو۔ یہ وہ موقع تھا جب مہان ایشور نے پوتر قرآن کے سورہ فتح کی 15 سے 17 تک کی آیتوں کو نازل کر کے ان کے دلوں کے بھیدوں کو بیان کر دیا۔
دوستو، ان آیتوں میں مہان ایشور کہتا ہے کہ جن لوگوں نے صلح حدیبیہ میں بھاگ نہیں لیا، جب آپ خیبر کو جیتنے کے لیے آگے بڑھیں گے تو وہ شیگر ہی کہیں گے کہ ہمیں بھی اپنے ساتھ چلنے دیجئے۔ یہ لوگ اللہ کے کلام کو بدلنا چاہتے ہیں۔ ہے پیغمبر، آپ ان سے کہہ دیجئے کہ تم لوگ ہرگز ہمارا انوسرن نہیں کرو گے۔ اللہ نے تمہارے بارے میں پہلے سے بتا دیا ہے کہ یہ لوگ کہیں گے کہ آپ لوگ ہم سے ایرشا کرتے ہیں۔ ان میں سے کچھ لوگوں کے علاوہ ادھکانش لوگ نہیں سمجھتے ہیں۔ ہے پیغمبر، بدو عربوں سے کہہ دیجئے کہ جلد ہی تم سے ایک قوم سے لڑنے کے لیے کہا جائے گا کہ ان سے لڑو یا اسلام لے آئیں۔ اگر تم لڑو گے تو اللہ تمہیں اچھا اجر دے گا، اور اگر تم پیچھے ہٹ گئے جیسا کہ پہلے پیچھے ہٹ چکے ہو تو اللہ تمہیں دردناک دنڈ دے گا۔ اگر اندھا، لنگڑا اور بیمار جنگ میں بھاگ نہ لے سکے تو کوئی بات نہیں، اور جو اللہ اور اس کے پیغمبر کے آدیشوں کا پالن کرے گا تو اللہ اسے ایسی جنت میں داخل کرے گا کہ جس کے نیچے نہریں بہ رہی ہیں، اور جو منہ موڑ لے تو اللہ اسے کڑا و دردناک دن دے گا۔
پوتر قرآن کے ایک ایرانی ویاخیاکار علامہ تبا تبائی سورہ فتح کی 15ویں آیت کی ویاخیا میں اپنی پرسدھ کتاب المیزان فی تفسیر القرآن میں لکھتے ہیں، جو لوگ پیغمبر اسلام کے آدیشوں کا انوسرن نہیں کرتے ہیں وہ اجیانی اور ناسمجھ انسان ہیں۔ یہ بات ان کی اس بات سے اسپشٹ ہو جاتی ہے کہ وہ کہتے ہیں آپ ہم سے عرشا کرتے ہیں، جبکہ پیغمبر اسلام نے کہا تھا کہ کدابی تم ہمارا انوسرن نہیں کرو گے، کیونکہ جو بھی انسان پیغمبر اسلام کا انوسرن نہیں کرتا ہے واسطے میں اس کا نہ تو ایمان صحیح ہوتا ہے اور نہ ہی وہ بدھیمان ہوتا ہے، کیونکہ وہ اس بات کو نہیں سمجھتا ہے کہ پیغمبر معصوم ہوتا ہے اور مہان ایشور کے آدیش کے بنا کسی کو بھی کسی چیز کا آدیش نہیں دیتا ہے۔
دوستو، مہان ایشور نے سورہ فتح کی 15ویں آیت کے انت میں جو یہ کہا ہے کہ لا یفقہون الا قلیلا، ارتھات تھوڑے سے لوگوں کے علاوہ کوئی نہیں سمجھتا، تو اس سے یہ بات سمجھ میں آتی ہے کہ دوسرے شبدوں میں سمست برائی، کٹنائی اور سمسیا کی جڑ اجانتا ہے۔
ज्ञान वह प्रकाश है जिसकी रोशनी में इंसान, समाज और देश प्रगति करता है। ज्ञान के बिना कोई भी समाज व इंसान प्रगति नहीं कर सकता, और जिस समाज या इंसान के पास से ज्ञान नहीं है वह कुछ नहीं कर सकता। ज्ञान रक्त संचार की तरह है, जिस तरह इंसान को जिंदा रहने व आगे बढ़ने के लिए शरीर में रक्त संचार जरूरी है, उसी तरह समाज को आगे बढ़ने के लिए ज्ञान जरूरी है। अज्ञानता के अंधकार में रहकर कोई भी इंसान या समाज आगे नहीं बढ़ सकता। महानेश्वर पवित्र कुरान में कहता है कि क्या ज्ञानी व अज्ञानी बराबर हैं? यानी जिस व्यक्ति के पास ज्ञान है और जिसके पास ज्ञान नहीं है, दोनों बराबर नहीं हो सकते। कुछ लोग ज्ञान की मिसाल इंसान की आंखों से देते हैं और उनका कहना है कि जिस तरह इंसान आंखों के सहारे आगे बढ़ता है, उसी तरह इंसान ज्ञान के सहारे विकास के मार्गों को तय करता है।
امام جعفر صادق علیہ السلام فرماتے ہیں کہ گیان ایک پرکاش ہے، اللہ جس کے دل میں چاہتا ہے ڈال دیتا ہے۔ واسطے میں جو انسان صحیح ارتھوں میں گیان حاصل کرنا چاہتا ہے، اسے چاہیے کہ وہ اپنی انتر آتما کو صحیح کرے اور گنوں سے اسے سوچھ و پوتر بنائے، کیونکہ گیان ایشوری پرکاش ہے اور مہان ایشور اپنے پرکاش کو اس دل میں نہیں ڈالتا جو اوگڑوں سے دوشت ہوتا ہے۔ اگر کوئی انسان کسی سے پانی مانگتا ہے تو پانی دینے والا سب سے پہلے پاتر کو دیکھتا ہے، اگر پاتر پاک صاف نہیں ہوتا ہے تو اسے سب سے پہلے وہ پاک صاف کرتا ہے، اس کے بعد اس میں پانی دیتا ہے۔ اسی طرح جو انسان یہ چاہتا ہے کہ ایشور اس کے دل میں اپنے گیان کا پرکاش ڈال دے، تو سب سے پہلے اسے اپنے دل کو سمست اوگڑوں سے پاک کرنا چاہیے، اس کے بعد ایشوریہ گیان کی آکانشا کرنا چاہیے۔ تو دوستو، آج کے کارکرم کا سمے یہی سماپت ہوتا ہے، انومتی دیجیے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔
आशा की किरण दोस्तों कार्यक्रम आशा की किरण की एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेरदादी और अख्तर रिज़वी का सलाम स्वीकार कीजिए।
दोस्तों पिछले कार्यक्रम में हमने बताया था कि आज दुनिया के अत्याचारी जो महामुक्तिदाता के आगमन और उनके जोहर के विरोधी हैं, तो उसकी मुख्य वजह यह है कि उन्हें भली भांति ज्ञात है कि महामुक्तिदाता के आगमन के बाद न अत्याचार होगा और न ही अत्याचारी, इसीलिए वे अपने अत्याचार को जारी व बाकी रखने के लिए किसी भी प्रकार के संकोच से काम नहीं ले रहे हैं। परंतु जो लोग महामुक्तिदाता के जोहर का इंतजार कर रहे हैं वे उनके जोहर की भूमि प्रशस्त करने की दिशा में प्रयासरत है।
जो इंसान महामुक्तिदाता के आने के महत्व को नहीं समझता वो कभी भी उनके जोहर की दिशा में काम नहीं करेगा। इस प्रकार के इंसान की मिसाल उस व्यक्ति की भांति है जिसके पास फिरोजा और अकीक जैसे मूल्यवान पत्थरों की खदान हो, परंतु वो उन पत्थरों की कीमत से ही अवगत न हो। तो जो इंसान इन पत्थरों की कीमत से अवगत नहीं होगा वो कभी भी उन्हें प्राप्त करने के लिए प्रयास भी नहीं करेगा। ठीक यही हाल उस इंसान की है जो महामुक्तिदाता के जोहर के महत्व से ही अवगत नहीं है। जो इंसान उनके जोहर के महत्व से अवगत होगा और उसे ये पता होगा कि उनके जोहर के क्या फायदे हैं, तो वो इस दिशा में जरूर प्रयास करेगा।
महामुक्तिदाता के जोहर की आस्था के संबंध में एक महत्वपूर्ण विषय ये है कि लोगों को ये पूरा विश्वास हो चुका है कि जो महामुक्तिदाता आने वाला है वो ईश्वरीय प्रतिनिधि है और उसे किसी प्रकार की कोई गलती नहीं होगी और वो समस्त लोगों के साथ सम्मान व्यवहार करेगा। वो लेश मात्र भी किसी के साथ किसी प्रकार के भेदभाव से काम नहीं लेगा। इस प्रकार की आस्था का सबसे बड़ा फायदा ये होगा कि लोग हमेशा अपने इमाम के साथ रहेंगे और वे कभी भी इमाम का साथ नहीं छोड़ेंगे।
जिन लोगों को इस बात का पूरा विश्वास होगा कि माँ मुक्तिदाता का साथ छोड़ने का अर्थ गुमराही है और गुमराह इंसान का ठिकाना नरक है, तो कोई भी इंसान नरक के रास्ते पर नहीं जाना चाहेगा। रिवायतों में है कि जब अंतिम समय होगा तो लोगों में गुमराही बहुत अधिक हो जाएगी। अतः ईमान वो पूंजी है जिसे किसी भी चीज से न तो बेचा जा सकता है और न ही बदला जा सकता है। आखिरी जमाने में ईमान को सुरक्षित रखने के संबंध में इमाम जाफर सादिक अलैहिस्सलाम एक दुआ की सिफारिश करते हुए फरमाते हैं, हे ईश्वर तू खुद मुझे पहचानवा, क्योंकि अगर तू नहीं पहचानवाएगा तो मैं तेरे पैगंबर को नहीं पहचान पाऊंगा। हे ईश्वर तू अपने पैगंबर को मुझे पहचानवा, क्योंकि अगर तू अपने पैगंबर को नहीं पहचानवाएगा तो मैं तेरे प्रतिनिधि को नहीं पहचान पाऊंगा। हे ईश्वर अगर तू अपने प्रतिनिधि को मुझे नहीं पहचानवाएगा तो मैं अपने धर्म में गुमराह हो जाऊंगा।
आशा की किरण। मानवता के मोक्ष दाता इमाम मेहदी अलैहिस्सलाम पर सटीक बहस पर आधारित कार्यक्रम आशा की किरण। हर हफ्ते बुधवार को।
दोस्तों महामुक्तिदाता के जहूर के सच्चे इंतजार करने वाले व्यक्ति के लिए सबसे महत्वपूर्ण बात ये जानना है कि महामुक्तिदाता कौन है और विशेषताएं उनकी और उनकी फजीलतें क्या हैं। हजरत इमाम रजा अलैहिस्सलाम इस संबंध में फरमाते हैं कि वो यानी महामुक्तिदाता इमाम महदी लोगों में सबसे बड़े ज्ञानी, सबसे बड़े तत्वदर्शी, परहेजगार, सहनशील, धैर्यवान, क्षमाशील और उपासक हैं। इसी प्रकार पैगंबर इस्लाम ने महामुक्तिदाता को लोगों में सबसे बड़ा ज्ञानी और तत्वदर्शी बताया है।
महामुक्तिदाता के जुहर का इंतजार करने वाले इंसान को जब ये ज्ञात होगा कि जिसकी वो प्रतीक्षा कर रहा है वो कोई सामान्य हस्ती नहीं है बल्कि वो सद्गुणों की प्रतिमूर्ति है, वो ईश्वरीय प्रतिनिधि है, सबसे बड़ा विद्वान और उपासक है, सबसे बड़ा दूसरों का शुभ चिंतक है, कोई भी उसके बराबर समस्त मानवता का शुभ चिंतक वाहितेशी नहीं है। उसके पावन अस्तित्व से ही समूचा ब्रह्मांड बाकी है। उसके आदेशों का पालन महान ईश्वर की उपासना है। वो न्याय और शांति का ईश्वरीय दूत है। اس کے آگمن پر دنیا اپنے گپت خزانوں کو اگل دے گی۔ دنیا کے کسی بھی کونے پر کسی پر اتیاچار نہیں ہوگا۔ سموچی دنیا نائے اور شانتی سے بھری ہوگی۔ ہر اور شانتی ہی شانتی ہوگی۔ ہر انسان کے اندر موجود شمتائیں و یوگیتائیں نکھر کر سامنے آئیں گی۔ اس سمے لوگ ایک دوسرے کو اپنا سمجھیں گے۔ کوئی بھی کسی پر اتیاچار نہیں کرے گا۔
جو انسان مہامکتی داتا کا واستوک پرتیکشک بننا چاہتا ہے، اسے چاہیے کہ سب سے پہلے اپنی انتراتما کو پوتر کرے، یعنی اپنے اندر موجود اوگنوں کو ختم کرے، کیونکہ جب تک انسان کے اندر اوگنوں کا ڈھیر موجود رہے گا تب تک وہ واستوک ارتھوں میں امام کے ظہور کی پرتیکشا کرنے والا نہیں بن سکتا، چاہے وہ اپنی زبان سے کچھ بھی کہے۔ آج ہمارے سماج میں ایسے لوگوں کی سنکھیا کم نہیں ہے جو یہ کہتے پھرتے ہیں کہ ہم مہا مکتی داتا کے ظہور کی پرتیکشا کر رہے ہیں، پرنتو وہ جس مہان ہستی کے ظہور کی پرتیکشا کرنے کا دعویٰ کر رہے ہیں وہ اسے جانتے بھی نہیں۔
اس پرکار کے ویکتی زبان سے مہامکتی داتا کے ظہور کا انتظار کرنے کا دعویٰ کرتے ہیں اور خود نہ جانے کتنے اوگنوں کا نمونہ بنے ہوئے ہیں۔ جو انسان مہامکتی داتا کے ظہور کا سچا انتظار کرنے والا بننا چاہتا ہے، اسے چاہیے کہ سب سے پہلے اپنے اندر سے اوگنوں کا انت کرے اور اس کے بعد دوسروں کو اچھائیوں کا آدیش دے۔ آج ہمارے سماج کی ایک بہت بڑی سمسیا یہ ہے کہ بہت سے لوگ دوسروں کو بھلائیوں کا اپدیش دیتے ہیں پرنتو خود کو اس سے اپواد سمجھتے ہیں۔ قرآن اور حدیث دونوں میں اس پرکار کے لوگوں کی نندا کی گئی ہے۔ مہان ایشور نے پوتر قرآن میں کہا ہے کہ وہ چیزیں کیوں کہتے ہو جسے تم خود انجام نہیں دیتے ہو۔
کتنی عجیب بات ہے کہ جب کوئی کسی مہمان سے ملنے جاتا ہے یا اس سے ملاقات کی پرتیکشا کرتا ہے تو صاف ستھرا کپڑا پہنتا ہے اور صحیح طرح سے بات چیت کرنے کی کوشش کرتا ہے، مگر بہت سے لوگ ایشور کے مہان پرتنیدھی کے ظہور کی پرتیکشا کر رہے ہیں اور اپنے اندر کوئی سدھار ہی نہیں کرتے۔ یہی نہیں، نہ کیول سدھار نہیں کرتے بلکہ سدھار کی ضرورت بھی محسوس نہیں کرتے۔ آج جو مہا مکتی داتا کا ظہور نہیں ہو رہا ہے تو دھارمک ودوانوں کا کہنا ہے کہ اس کی ایک بہت بڑی وجہ یہ ہے کہ خود ہمارا سماج واستوک ارتھوں میں نہ تو مہا مکتی داتا کا ظہور چاہتا ہے اور نہ ہی ظہور کے لیے پریاس کر رہا ہے۔
جو واستوک ارتھوں میں مہا مکتی داتا کے ظہور کی پرتیکشا میں نہ ہو بلکہ ایسے لوگ اوشیہ ہیں جو مہا مکتی داتا کے ظہور کی پرتیکشا میں ہیں۔ یدپی اس پرکار کے لوگوں کی سنکھیا بہت کم ہے۔ جو لوگ مہا مکتی داتا کے ظہور کی پرتیکشا میں ہیں وہ اپنے آپ کو جہاں سدگنوں سے سسجت کرنے میں لگے ہوئے ہیں، وہی وہ یتھا سمبھو ہر اس کاریہ کو بھی انجام دینے کا پریاس کر رہے ہیں جن سے مہا مکتی داتا کے ظہور کا مارگ پرشست ہو۔
لوگ مہا مکتی داتا کے ظہور میں لیش ماتر بھی سنکوچ نہیں کرتے اور ان کا پورا وشواس ہوتا ہے کہ آج نہیں تو کل مہا مکتی داتا کا ظہور اوشیہ ہوگا اور ان کے ظہور کے بعد پوری دنیا سے اتیاچار اور اتیاچاریوں کا انت ہو جائے گا، جس کے بعد سموچی دنیا میں نیائے و شانتی ستھاپت ہوگی۔ مہا مکتی داتا کے ظہور کی پرتیکشا کرنے والا اس بات کو جانتا ہے کہ جس ہستی کی وہ پرتیکشا کر رہا ہے اس کے آنے کا ارتھ سماج میں ویاپت سمست برائیوں کا انت ہے۔ چوری، بھرشٹاچار، اتیاچار اور بھید بھاؤ جیسی ہر برائی کا انت ہو جائے گا۔ دوسرے شبدوں میں سماج میں کسی پرکار کی برائی ہی نہیں ہوگی۔ مہا مکتی داتا کے ظہور سے پہلے سماج میں اتنا ادھک اتیاچار اور برائی پھیل جائے گی کہ غیر مسلمان بھی دل کی گہرائیوں سے اس بات کی ابھلاشا و آکانشا کریں گے کہ کوئی آئے جو سماج میں ویاپت برائیوں سے انہیں مکتی دلائے۔
جب لوگ اس بات کو سمجھیں گے کہ آنے والی ہستی ایشوریہ پرتنیدھی ہے اور وہ نہ کیول زمین کے ایک بھاگ وکشتر کے لوگوں کو ہر پرکار کے اتیاچار و انیائے سے بچائے گا بلکہ وہ پوری مانوتا کو بچائے گا۔ کسی بھی انسان پر اتیاچار و انیائے نہیں ہوگا۔ महामुक्तिदाता के आगमन का अर्थ संसार से समस्त बुराइयों का अंत है। पूरी दुनिया में ईश्वरीय धर्म इस्लाम के अलावा कोई भी धर्म नहीं होगा। समस्त इंसान इस्लाम को कबूल कर लेंगे। हर तरफ प्रेम, मोहब्बत और न्याय की बयार बहेगी। कोई भी किसी प्रकार का अत्याचार नहीं करेगा। लोग न्याय व शांति से भरी महामुक्तिदाता की विश्वव्यापी सरकार में रहेंगे। गरीबी और भूखमरी का अंत हो जाएगा। पूरी दुनिया में एक व्यक्ति भी ऐसा नहीं होगा जो ये कह सकेगा कि आज वो भूखा सोया है।
पूरी दुनिया से नफरत की आग का खात्मा हो जाएगा। कितने खुश नसीब वे लोग होंगे जो मानवता के मुक्तिदाता की विश्वव्यापी सरकार में होंगे। पैगंबर इस्लाम फरमाते हैं कि खुश नसीब वे लोग हैं जो हमारे कायम अर्थात महामुक्तिदाता को देखेंगे, उसका अनुसरण करेंगे और वे हमारी उम्मत के अच्छे और हमसे निकटतम लोगों में से होंगे।
महामुक्तिदाता के पिता हजरत इमाम हसन अस्करी अलैहि सलाम भी अपने बेटे और महामुक्तिदाता के बारे में फरमाते हैं, पूरी निष्ठा के साथ उपासना करने वालों का दिल तुम्हारी ओर उस तरह से आकृष्ट होगा जिस तरह पक्षी अपने घोंसले की ओर उड़कर जाता है। बहरहाल जो इंसान महामुक्तिदाता का सच्चा इंतजार करने वाला बनना चाहता है, उससे चाहिए कि सबसे पहले महामुक्तिदाता को पहचाने, यानी उनके बारे में ज्ञान हासिल करे और ये समझे कि वो कौन है, किन सद्गुणों के स्वामी हैं और किस लिए उनका जुहूर होगा। जब उसे पता चलेगा कि आने वाला सद्गुणों और न्याय की प्रतिमूर्ति होगा, उसकी नज़र में कोई ऊंच नीच नहीं, वो किसी के साथ कण के बराबर भी भेदभाव नहीं करेगा। वो दुनिया में न्याय और शांति स्थापित करने के लिए आ रहा है। जो भी इंसान महामुक्तिदाता का सच्चा इंतजार करने वाला बनना चाहता है, उसे चाहिए कि सबसे पहले अपनी सोच बदले, अपनी आस्था व सोच को न्याय प्रेमी बनाए, किसी पर भी अत्याचार न करे। किसी पर न केवल अत्याचार न करे बल्कि अगर सामने वाले ने उस पर अत्याचार किया है तब भी वो उस पर अत्याचार न करे और उसके साथ न्याय से काम ले। जब इंसान का व्यवहार इस प्रकार का हो जाए तब कहीं उसे ये सोचना चाहिए कि शायद वो महामुक्तिदाता का सच्चा इंतजार करने वाला बन रहा है।
तो दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है। हमें इजाजत दीजिए। Thank you.